फेला करे।
ये इंसान के दो दिमाग होते हैं, एक दायां और एक बायां। बायां दिमाग जो नाफरमानी का दिमाग है वो शुरू हुआ जब हमने नाफरमानी की और गलतियां में आ गए। उसमें ये नाफरमानी के दिमाग को जेल करने के लिए और फरमाबरदारी वाले दिमाग दायां दिमाग में जाने के लिए क्या एफर्ट करनी चाहिए, ये मेरा सवाल है।
बहुत आसान जवाब इसका ये है कि आप नाफरमानी की बातों को इग्नोर करें और दाएं दिमाग के ज़ेरे असर फरमा बरदारी की बातों पे इसरार करें या उस पर अमल करें। बस देखें ना, अब आपका जी चाह कुरान पढ़ने को, ठीक है, ये इत्तला आपके इनर से आई, आपने कहा चलो थोड़ी देर बाद पढ़ते हैं, ठीक है, कोई काम है तो पहले उस काम को निपटा लें फिर पढ़ने बैठ जाएं। लेकिन अगर ये थोड़ी देर बाद आपने भूल जाना है तो गलत हो गया, ठीक है ना। ये फैसले तो हमने खुद करने हैं, फैसलों के नताइज हमने खुद भुगतने हैं, ये बात क्लियर होनी चाहिए आपके जहन में। जब आपको क्लियर है कि मेरे किए हुए कामों का नतीजा मुझे खुद भुगतना है तो आप गलत या बुरा काम क्यों करें? गौर करें भाई, उल्टा दिमाग असाबुल शुमाल वाला दिमाग जो है वो आपको ऐसे काम करवाएगा जिसमें आपका फायदा नहीं है। तो हमें हर वक्त हर लहजा हर बात को इस तरह से तोलना सीखना है कि क्या ये काम अल्लाह के मुताबिक है, अगर है तो जरूर करें, अगर ये बात समझ में आए कि नहीं अल्लाह रब्बे करीम को ये बात नागवार गुजरेगी, अल्लाह इसे पसंद नहीं फरमाएगा तो क्या करेंगे, इसरार करेंगे। जब अल्लाह एक बात को पसंद नहीं कर रहा तो ये उसको करना नाफरमानी हुई ना। अच्छा, अब ये बात लोग अक्सर पूछते हैं कि जी हमें कैसे पता चले कि कौन सा काम अल्लाह को पसंद है कौन सा नहीं, तो उसका एक तरीका मैंने अर्ज किया था कि कुरान के डूज एंड डोंट्स इस पे तवज्जो दे। कुरान के डूज यानी अवामिर, डोंट्स यानी नवाही, यानी जिन कामों के करने का कुरान हुक्म दे रहा है, जिन कामों के करने की तरगीब दे रहा है वो हमें करने चाहिए, और जिन कामों से मना कर रहा है उनसे बाज रहना। बस इतनी सी बात है। ठीक हो गया?
थैंक यू सर। जी सर।
सिर्फ तवज्जो को इस तरफ मबजूल रखना है कि अल्लाह क्या चाहता है, यानी अल्लाह क्या चाहता है का मतलब है कि हमें पता हो कि अल्लाह किस बात को पसंद करता है किस बात को ना पसंद करता है। जिन बातों से के बारे में अल्लाह रब्बे करीम ने अपने कलाम से अपने कुरान में ये बात वाजे कर दी कि मुझे ये बातें नागवार गुजरती हैं उनसे बाज रहना चाहिए। बस
मैं क्वेश्चन कर सकती हूँ सर?
जी जी।
मेरा ये क्वेश्चन है कि जो आपने तबले की है कुरान में उसके लिए अल्फाज की जड़, आज जरा थोड़ी सी बहस कर दे, जो आपने दिए हुए वर्ड मैंने काफी जो है जो पढ़ने की कोशिश की है तो मुझे तो काफी समझ नहीं आई उनमें।
जी हाँ, ये सिर्फ हमने ये जो शेयर किया था ना ये अल्फाज के मादे हैं। इस मादे को जब आप डिक्शनरी में ढूंढेंगे तो आपको वो अल्फाज आसानी से मिल जाएंगे।
मादे को कैसे ढूंढेंगे डिक्शनरी में से?
डिक्शनरी जो होती है ना वो मादे के लिहाज से तरतीब दी गई होती है। मसलन
अरबी की अर्थी।
मसलन सुने ना, मसलन मालूमात एक लफ्ज आप ढूंढ रहे हैं अरबी की डिक्शनरी में तो वो तो वानी नीम के पट्टी में नहीं मिलेगा। तो यहाँ से हम देखेंगे कि मालूमात का मादा क्या है, वो ऐन लाम मीम इल्म है। तो जब आप इल्म की पट्टी में ढूंढेंगे तो मिल जाएगा। ये सहूलत इसलिए, यानी मादे का पता होना इसलिए जरूरी है। जी हाँ, तो वो आगे देखे ना, अल्फाज के आगे लिखा है ना कि अल्फाज क्या, कौन से लफ्ज का मादा क्या है। ठीक हो गया ना?
अभी आपने तो नहीं बताया, आपने तो सिर्फ उसके मादे बताए।
जी अभी तो सिर्फ मादे बताए हैं, अब अगली किस्त में इंशाल्लाह आपके लिए इंतजाम कर रहे हैं कि जब मादे की डिक्शनरी बनेगी ना
जी जी,
तो वो फिर आपको आसानी हो जाएगी। पहली केस तो ये है ना कि अब डिक्शनरियां तो दस्तयाब हैं, लोगों को दुश्वारी होती थी कि वो मादा नहीं ढूंढ सकते थे, तो एक लिस्ट बनी बनाई हथे चढ़ी, वो हमने शेयर कर दी।
ठीक है, सही हो गया।
अरबी का तरीका ये है कि वहाँ पे अल्फाज एक सिस्टमेटिक तरीके से मादे से बनते हैं, यानी हर वर्ड की कोई रूट होती है। अगर असल रूट का पता हो तो उससे बनने वाले सारे अल्फाज में उस मादे के असरात नजर आएंगे या नजर आने चाहिए। ठीक है ना? इससे ये भी होता है कि तमाम जगह वो लफ्ज जो इस्तेमाल हुआ है कुरान में, जहां जहां उसका असल मतलब समझना आसान हो जाता है।
अब आपने रूट्स के कितने ज्यादा मतलब वर्ड्स के लिए वो रूट्स दिए हुए हैं?
नहीं, अर्ज ये है कि एक रूट से कई कई अल्फाज बनते हैं ना। एक लफ्ज से कई कई जुमले बनते हैं। ठीक है, हम उन्हें मुख्तलिफ जुमलों में इस्तेमाल करते हैं, तो मुख्तलिफ अल्फाज जो हैं मुख्तलिफ, यानी एक ही जड़ से कई अल्फाज निकलते हैं। अब जैसे इल्म से तालीम भी है, इल्म से मालूमात भी है, इल्म से मुअल्लम भी है, इल्म से ही क्या कहते हैं उसको, मतलब जितने भी लफ्ज जिनसे मालूमात हो गई, इल्म हो गया, मुतअल्लम हो गया, मुअल्लम हो गया, ये सारे अल्फाज इल्म से जाके जुड़ते हैं। अल्लामा हो गया, ठीक है, अलूम हो गया, ये सारे लफ्ज इल्म से बने हैं ना। तो एक लफ्ज से जितने इल्म बन अल्फाज बनते हैं एक रूप से, वो सारों में इल्म से जो भी मतलब है वो सारे अल्फाज में नजर आएगा। ठीक है ना?
ठीक है, समझ आ गया।
जी वालेकुम। जी वालेकुम अस्सलाम
सर। मुस्तहिद होकर अल्लाह की रस्सी को मजबूती से पकड़ लो और आपस में तफरादी में ना पड़ो।
जी जी,
सूरह आले इमरान की आयत नंबर 103 है। सही, रस्सी से मुराद,
रस्सी से मुराद अल्लाह का तसव्वुर इलाहियत है। अल्लाह का इलाहियत का जो तसव्वुर है, अल्लाह ने कहा वातस्मु बिहब्लिल्लाह जमीअन, अल्लाह के बारे में जो हमारे तसव्वुरात हैं उनमें से वो तसव्वुर जो अल्लाह की इलाहियत से रिलेटेड है। अल्लाह की इलाहियत क्या है? कि अल्लाह जो है वो इलाह है। इलाह कहते हैं जिसके हम मोहताज हैं, जो खुद मोहताज नहीं है, वो सबकी जरूरतें पूरी करता है और मखलूक सारी की सारी उसकी मोहताज है। तो ये जो तसव्वुर इलाहियत है इसको अल्लाह रब्बे करीम ने हबलिल्लाह कहा है। वरना देखे ना, नहनु अक़रबु मिन हबलिल वरीद, ठीक है, हम तुम्हारी اب یہاں پہ حبل الورید، ورید کی حبل یعنی کہ رگوں کی بنی ہوئی رسی، کیا مطلب ہوا؟ یہاں پہ حبل سے مراد ہے صفت تمیز، صفت امتیاز، یعنی یہ جو ہم میں اللہ نے ایک صلاحیت رکھی ہے کہ ہم دو چیزوں میں فرق کر سکتے ہیں. اب دیکھیں نا، جانور بھی فرق کر سکتے ہیں، وہ صاف پانی، گندے پانی اور پیشاب میں فوراً فرق کر لیتے ہیں، یعنی وہ پیشاب نہیں پیتے، پانی پیتے ہیں. لیکن وہ گندا پانی پی لیتے ہیں، میں اور آپ صاف اور گندے پانی میں صرف صاف پانی پئیں گے. اسی طرح آپ بازار جاتے ہیں تو کپڑا پسند کرتے ہیں، تو جو کپڑا آپ کو بہتر لگتا ہے، وہ بہتر کیوں لگ رہا ہے؟ آپ کے اندر ایک صفت امتیاز کام کر رہی ہے، تمیز کرنے کی صفت ہے، صلاحیت ہے. جس بندے کے اندر صفت امتیاز کام کرے گی وہ بہتر، دو چیزوں میں سے جو بہتر ہوگی اسے چنے گا، پھر جو دو بہتر چیزیں ان میں سے جو بہترین ہوگی اس کو چنے گا. تو رفتہ رفتہ کرتے کراتے وہ کس کو چنے گا؟ جو بہترین ہے. بہترین کون ہے؟ اللہ. تو اللہ نے کہا کہ میں اس کے قریب ہوں جو اپنی صفت امتیاز کو استعمال کرتا ہے. غور کریں، اب حبل الورید کا مطلب ہے صفت امتیاز، حبل اللہ کا مطلب ہے اللہ کی صفت الہیت. اب یہاں پہ اب رسی پکڑ کے تو پھندے لگاتے رہیں، جیسے فجیدہ حبل مسد، جیسے اس کے گلے میں پڑی ہوئی رسی. تو اب وہاں پہ بھی حبل کا مطلب لفظ استعمال ہوا ہے، وہاں وہ مونج کی رسی ہے. لیکن بات یہ ہے کہ ہم نے اس طرح سے تفکر کر کے اس کو آئیڈینٹیفائی نہیں کیا. آپ نے سوال پوچھا، میں نے وضاحت عرض کر دی کہ اللہ کا جو تصور الہیت ہے، اللہ کہہ رہا ہے وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا وَلَا تَفَرَّقُوا، یعنی کہ سب مل کر اللہ کے. دیکھیں نا، حقیقت تو ایک ہی ہے. جب ہم حقیقت شناس ہو جائیں گے تو ہمارے اختلافات ختم ہو جائیں گے، تفرقے ختم ہو جائیں گے. ورنہ میں ایک بات کہوں گا، کوئی دوسرا دوسری بات کہے گا، تو یہاں فرق سے تفرقہ پڑتا چلا جائے گا. صحیح ہو گیا یا نہیں؟
جی سر، بہت شکریہ.
مہربانی مہربانی.
سر ایک بات اور آپ سے کرنی تھی، یہ لائٹ پور میں اور ادھر ادھر جو پیغمبر، جھوٹے پیغمبر پیدا ہو گئے ہیں، ایک عورت ہے وہ پیغمبر بنی ہوئی ہے، اور پتہ نہیں کیا
بس چھوڑیں، اللہ رحم کرے، اللہ اس پہ رحم کرے، اللہ اس کو ہدایت دے. یہ اصل میں بس ہیں کچھ مسئلے ہیں، شیطان بھی تو اپنا کام کر رہا ہے نا جی. میں آپ کو ایک بڑی مزے کی بات بتاؤں، حضور مرشد کریم نے مجھے بتایا، یہ غلام مرزا، مطلب مرزا غلام احمد قادیانی جو تھا، ٹھیک ہے، یہ اصل میں ایک روحانی بندے کا مرید تھا. دیکھیں، ماں باپ نے تو اس کا نام غلام احمد رکھا، احمد کا غلام. اب اس نے، وہ ایک روحانی سلسلے میں آ گیا، اس کے مرشد سے صحب ہو گیا. صحب کیا ہوا کہ ابھی اس کی تربیت مکمل ہوئی نہیں تھی، اس کی آنکھ کھول دی. نتیجہ کیا نکلا کہ وہ شیطان کو جبرائیل دیکھنے بیٹھ گیا. یہ ہوتا ہے، اگر کسی کی آنکھ وقت سے پہلے کھل جائے تو وہ شیطان کو پر مارنے کا موقع مل جاتا ہے. ٹھیک ہے، مطلب یہ کہ یہ ایک روحانی آنکھ کا کھلنا جو ہے، یہ ایک صلاحیت ہے. ٹھیک ہے، اور یہ مرشد کریم تربیت کے بعد کھولتا ہے. हम लोग क्या करते हैं, देखने के चक्कर में जिद करने बैठ जाते हैं कि हमें तो कुछ नजर नहीं आ रहा, इतने साल हो गए मुराकबा करते, हमें कुछ दिखा नहीं दिखा नहीं दिखा नहीं। वो किसी वक्त ऐसा होता है कि वो अचानक ही बस मुर्शिद का ध्यान होता नहीं है, वो स्विच ऑन कर देता है, वो गलत हो जाता है। ठीक है, तो अब्बा ने फरमाया कि मिर्जा गुलाम अहमद कादियानी का के साथ ये हुआ कि उसके मुर्शिद से सहव हो गया, यानी कि ध्यान कहीं और था, बस इसने जिद की, उन्होंने ओके कर दिया, इसको दिखना शुरू हो गया। दिखा क्या है, ये शैतान को जिब्राइल समझ बैठा। तो इस तरह अल्लाह मुआफ करे, ये बहुत ही अजियत की बात है, क्योंकि शैतान तो लगा हुआ है ना हमारे साथ, वो तो हरगिज नहीं चाहता कि कोई बंदा अल्लाह तक पहुंचे। तो जिस बंदे के अंदर कोई थोड़ी सी सलाहियत पैदा होती है, उसको ये बहका देता है। तो रूहानियत में सबसे ज्यादा वक्त इस चीज में लगता है कि बंदे का पहले जहन बनाया जाए कि वो कुछ भी देखे वो केरफ अल्लाह देखे। जब वो केरफ अल्लाह देखने का जहन बन जाता है, तब मुर्शिद करीम उसकी आंखें खोल दें तो एक अलहदा बात है। ठीक है, तो ये बस ऐसी बातों पे तबसरा करना भी गलत है, बस शैतान लगा हुआ, अल्लाह माफ करे। जी जी वालेकुम अस्सलाम।
1999 में किसी साहब ने अब्बा जी से सवाल किया कि रोशन जमीरी क्या है।
जी,
उसके जवाब में अब्बा जी ने जो लिखा पहला पैराग्राफ मुझे नहीं समझ में आया। अब्बा जी लिखते हैं कि आदमी इंसान या रूह की साख पर जब बंदा जहन मरकूज करता है तो अंदर में एक उबाल आ जाता है और ये उबाल बंद जहन को खोल देता है। ऐसे खोलते हुए पानी पर देगची का ढक्कन ऊपर हो जाता है और पानी में फैलने की सलाहियत भाप बनकर लामहदूद वसूतों में गुम हो जाती है।
जी,
ये मुझे थोड़ा समझा दीजिए।
मतलब ये कहने का है कि ये मिसाल दी है पानी की, कि पानी को जब तपश दी जाती है, उसे आग पे रखा जाता है, तो क्या होता है, पानी अपनी महदूदियत से बाहर निकलना चाहता है, तो वो शक्ल बदल लेता है, भाप बन जाता है। ठीक है, इसी तरह जब इंसान अल्लाह के रास्ते पे चलता है तो वो अपनी महदूदियत से बाहर आना चाहता है, यानी महदूदियत से जब वो बाहर निकलना चाहता है तो उसका जहन जैसे पानी भाप बन जाता है, वो इस तरह फैलता है और बकायदा जोर करता है। देखे ना, ढकना रखा हो देखी पे पानी उबल रहा हो तो ढक्कन कैसे उछलता है, यानी वो ढक्कन को उठा के रास्ता बना लेती है भाप। इसी तरह जब एक इंसान के अंदर अल्लाह की तलब और जुस्तजू बढ़ती है तो उसके अंदर भी इसी तरह उबाल पैदा होता है और उसकी फिक्र इसी तरह उछलती है और फैलती है। ये कहा,
सही। आगे जो सारी बात बयान की ना, उसके बाद एक कानून बयान किया कि इदराक गहरा होने के बाद निगाह बन जाता है। ये सारा बयान करके ना इतनी ना रोशन जमीरी की कोई बात नहीं, इसको कहीं डायरेक्टली नहीं।
जी जी, असल में रोशन जमीरी रूप रूप से वाकफियत है ना, जमीर कहते हैं अंदर की रोशनी को। जब इनर सेल्फ रोशन हो गया तो बस यही रोशन जमीरी है और क्या। रोशन जमीर से मुराद है बंदा अपनी रूह से आशना हो जाए। जब इंसान अपनी रूह से आशना होगा तो वो सबसे पहले खुद को जानेगा, फिर ये जानेगा कि मेरे अंदर क्या सलाहियतें हैं, फिर ये जानेगा ये सलाहियतें आई कहाँ से हैं। फिर जब उसका जेन इस बात पे पहुंच जाएगा कि ये सलाहियतें मुझे अल्लाह ने अता की, ये अल्लाह की अता हैं, تو پھر اس کا ذہن اس طرف منقلب ہوگا کہ یہ جس نے یہ صلاحیتیں دی ہیں یہ صلاحیتیں تو اصل میں اس کی ہیں. مثلا آپ بصارت ہے دیکھنا, جب آپ کو پتا چلا کہ میرے دیکھنے کی صلاحیت جو ہے مجھے بھیک میں ملی ہوئی, دان میں ملی ہوئی ایک عطا ہے, ایک بخشش ہے کسی طاقتور ہستی کی جو دیکھنے کی ساری طرزوں کا مالک ہے, تو لا محالہ آپ کا ذہن اس ذات کی طرف متوجہ ہو گیا جس کی وہ صلاحیت ہے اور جس نے آپ کو یہ صلاحیت عطا کی ہے. ہاں یا نہیں؟ تو روشن ضمیری سے مراد یہ ہے کہ آپ خود سے آشنا ہوتے 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 اپنی صلاحیتوں سے آگاہ ہو کے ان صلاحیتوں سے متعلقہ صفات سے آگاہ ہوتے ہوئے ان صفات کی حامل ذات سے واقف ہونا شروع ہو جائیں. یہ ہے روشن ضمیر. ہمارے ہاں ویسے میں بتا دوں آپ کو کہ یہ روشن ضمیری کا مطلب یہ جو دوسروں کا حال پڑھ جانتا ہو, جو دوسروں کے حالات اور سوچوں سے واقف ہو سکے, یہ بہت ہی محدود معنی ہیں اس روشن ضمیری کے. یہ اکثر کہتے ہیں نا جی وہ پیر و مرشد کے بارے میں, جی وہ تو بڑے روشن ضمیر ہیں انہیں تو سب پتہ ہے. یہ صرف ہمارا پتہ ہونا ہمارے بارے میں کسی کا جان لینا کافی نہیں ہے, یہ روشن ضمیری نہیں کہلاتا. روشن ضمیری کا اصل مفہوم جیسا کہ حضور مرشد کریم نے دیکھے نا بتایا کہ جب آپ کی روح خود اپنی محدودیت سے باہر نکلنا چاہتی ہے, یہ ہے مین کھیل. ٹھیک ہو گیا؟ ویلکم.
سر ایک اور سوال ہے.
ارشاد
روحانیت میں ہوتا ہے بنا فی شیخ بنا فی رسول بنا فی اللہ, اس کے بارے میں ذرا فرما دیں.
میں آپ کو ایک بات عرض کر دیتا ہوں, انشاءاللہ یہ ساری باتیں واضح ہو جائیں گی. دیکھیں ہمیں تصور شیخ کا مراقبہ تجویز کیا جاتا ہے. تصور شیخ کا مراقبہ کرنے کا اصل طریقہ یہ ہے کہ میں چلتے پھرتے اٹھتے بیٹھتے یہ تصور جماؤں, یعنی کہ یہ محسوس کروں کہ میں ابا ہوں. یعنی آپ یہ تصور جمائیں کہ میں مرشد ہوں, اپنا پیرو مرشد کی جگہ اپنے آپ کو تصور کریں یا اپنی جگہ ان کو محسوس کریں. اس سے کیا ہوتا ہے کہ رفتہ رفتہ مرشد کریم کی طرز فکر آپ کو منتقل ہونا شروع ہو جاتی ہے. پھر اگلی منزل پہ ان کا ذہن آپ کو منتقل ہونا شروع ہو جاتا ہے, پھر ان کی صلاحیتیں منتقل ہوتی ہیں, پھر ان کا علم منتقل ہوتا ہے. ٹھیک ہے؟ جب آپ اس درجے پہ پہنچ جاتے ہیں کہ آپ کے اندر مرشد کی طرز فکر, مرشد کا ذہن, مرشد کی صلاحیتیں اور مرشد کا علم کام کرنے لگے, تو یہ ہے فنا فی شیخ. اس کے بعد اگلے درجے پہ وہ آپ کو امام سلسلہ کی طرز فکر, ان کے ذہن اور ان کے صلاحیتوں سے اور ان کے علم سے روشناس کراتے ہیں. ٹھیک ہے؟ یہ تصور شیخ کا وہ اعلیٰ درجہ ہے جہاں پہ آپ امام سلسلہ کے ذہن تک پہنچ جاتے ہیں. پھر اس کے بعد رفتہ رفتہ آپ کی سوچیں موڑ دی جاتی ہیں حضور علیہ الصلوۃ والسلام کی طرف, اور آپ کے اندر آپ کرتے وہی تصور شیخ ہیں لیکن چونکہ شیخ کے اندر پہلے تو امام سلسلہ، پھر حضور علیہ الصلوۃ والسلام کی طرز فکر اور ذہن کام کر رہا ہوتا ہے، تو آپ کا ذہن حضور علیہ الصلوۃ والسلام کی طرز فکر کو اپنانے کے بعد، ان کے ذہن سے آشنا ہونے کے بعد، ان کی صلاحیتوں سے واقف ہونے کے بعد، ان کے علم کی کے حصول میں جت جاتا ہے. یہ درجہ فنا پھر رسول کہلاتا ہے. پھر اس کے بعد جب آپ کو حضور علیہ الصلوۃ والسلام کی طرز فکر، ذہن، صلاحیتیں اور علم منتقل ہونا شروع ہو جاتا ہے، تو آپ اللہ کی طرز فکر، اللہ کے ذہن، اللہ کی صفات، اب میں نے صلاحیتیں نہیں بولا، صفات سے آشنا ہو کر اللہ کی ذات سے آشنا ہوتا چلا جاتا ہے. اس درجے کو فنا فلا کہتے ہیں. یعنی بندہ پھر سب کچھ اس طرح سوچتا ہے جس طرح اللہ چاہتا ہے. یہ روحانیت میں تین درجے بتائے جاتے ہیں، غور و فکر کرنے سے یا طرز فکر کی اصلاح کے. یہ تین درجے، یعنی پہلے آپ اپنے مرشد کریم کی طرز فکر اپناتے ہیں، پھر آپ کو حضور علیہ الصلوۃ والسلام کی طرز فکر حاصل ہوتی ہے، اور پھر آپ کو اللہ رب کریم کی طرز فکر سے آشنائی ہوتی چلی جاتی ہے، اور جتنا آپ کا انہماک اس میں بڑھتا ہے. یہ لفظ فنا کا مطلب ہے کہ آپ اپنی ذات کو نگیٹ کر کے مرشد کی طرز فکر اپناتے ہیں، حضور علیہ الصلوۃ والسلام کی طرز فکر کو اپناتے ہیں، یا اللہ رب کریم کی طرز فکر کو اپنا لیتے ہیں. یہ بات واضح ہو گئی؟
جی سر، بہت اچھی طرح. شکریہ، بہت
آپ کا شکریہ. مجذوب کا قصہ سن لیجئے. دیکھیے، یہ چار درجے ہیں. آدمی پہلے توحید قولی سے آشنا ہوتا ہے، یعنی کہ اللہ کی باتوں کو سن کے اللہ کو سمجھتا ہے. پھر توحید افعالی ہے، یعنی اللہ کے کاموں کو دیکھ کر اللہ سے آشنا ہوتا ہے. پھر تیسرا درجہ ہے توحید صفاتی، یعنی اللہ کی صفات کو دیکھ کر اللہ سے واقف ہوتا ہے. پھر چوتھا درجہ جسے توحید ذاتی کہتے ہیں، یعنی وہ اللہ کی ذات سے براہ راست آشنا ہوتا ہے. اب روحانیت میں توحید قولی سے توحید افعالی تک، پھر توحید افعالی سے صفاتی تک، اور صفاتی سے ذاتی تک، یہ چار سیڑھیاں طے کرنی ہیں. ٹھیک ہے؟ اگر کوئی بندہ توحید قولی سے افعالی تک آئے، اور افعالی سے صفاتی کے بجائے ڈائریکٹ ذاتی میں داخل ہو جائے، تو اس کے شعور کو صفات سے آشنا ہونے کا موقع نہیں ملتا، اور وہ جذب میں چلا جاتا ہے. اس کو کہتے ہیں مجذوب، یعنی وہ اللہ اچک لیتا ہے. یعنی وہ ایک سیڑھی جو ہے وہ ڈبل پروموشن ہو جاتی ہے. جیسے ایک بچے کی، اس کو آپ نے آٹھویں میں داخل کرایا، وہ اتنا قابل نکلا کہ وہاں سے اس کو ڈائریکٹ میٹرک میں لے لیا، نائنتھ اس نے پڑھی نہیں. اب اس طرح سے یہ جو لوگ جن کو اللہ اچک لیتا ہے، یعنی جن کا جو توحید صفاتی سے متعارف نہیں ہوتے، ان کا شعور بیٹھ جاتا ہے. جب شعور بیٹھ گیا تو وہ کیا کہلاتا ہے؟ مجذوب، یعنی جذب ہوا ہوا، یعنی وہ اللہ میں جذب ہو جاتا ہے، یعنی اللہ اس کو براہ راست اچک لیتا ہے، وہ ڈائریکٹ اللہ سے رابطے میں آ جاتا ہے، تو اس کا شعور سسپینڈ ہو جاتا ہے. اس کو مجذوب کہتے ہیں. نہ اسے پتہ ہے کھانا کھانا ہے، نہ اس کو پتہ ہے کپڑا پہننا ہے، وہ بس اپنے آپ میں نہیں رہتا، یعنی شعور سسپینڈ ہو جاتا ہے. ٹھیک ہو گیا؟
مگر ان کی کوئی بات تو بہت بڑی عام
بتا دیتے ہیں, کوئی بات ان کی نہیں سمجھ آتی, اور کوئی بات تو ایسی کہہ دیتے ہیں کہ بندہ اپنے حیران ہی رہ جاتا ہے کہ یہ کہاں کی باتیں بتا رہے ہیں.
جی ہاں, میں نے کہا کہ بندہ جو براہ راست اللہ کی گود میں بیٹھا ہے, جس کو اللہ نے اچک لیا ہے, وہ ظاہر ہے جب بات کرے گا تو عام بندے کو کیا سمجھ آئے گی, کچھ بھی نہیں.
ایک سر میں آپ سے پوچھ رہے ہیں کہ یہ روحانیت بےحسی کیا چیز ہوتی ہے, بےحسی سے بچے دنیا میں بھی کہتے ہیں بےحسی, بےحسی کیا چیز ہے؟ مجھے اس کے اوپر تھوڑا
سا بےحسی کا مطلب ہے اپنی حسیات کا استعمال نہ کرنا. دیکھیں نا, ایک آدمی کو احساس ہی نہیں ہے کہ وہ کہاں بیٹھا ہے, ایک آدمی کو احساس ہی نہیں ہے وہ کس سے بات کر رہا ہے, ایک آدمی کیا کہیں گے بے حس انسان ہے. ایک آدمی کو شعوری نہیں ہے کہ وہ بڑوں میں بیٹھا ہے تو بڑوں جیسی بات کرے, چھوٹوں میں بیٹھا ہے تو بڑوں جیسی بات نہ کرے. ٹھیک ہے, ایک آدمی کو آپ برا کہیں اس کو احساس ہی کوئی نہیں تو کیا کہیں گے, بے حس ہے. تو یہ بے حسی جو ہے یہ بری بات ہے, یہ ہمیں اس سے بچنا چاہیے. احساس کرنا ہے, ہم اپنی حسیات کا استعمال کریں گے تو اللہ کو محسوس کریں گے نا. جو بندہ بے حس ہے, اتنا بے حس ہے کہ وہ اپنی آپ کی اپنے احساسات کو نہیں جانتا, وہ دوسروں کے احساسات کو نہیں جانتا, وہ اللہ کو کیا محسوس کرے گا؟ ٹھیک ہو گیا نا؟
ایک اور میں آپ کو واقعہ بتا دیں, پنڈی ہم پنڈی رہتے تھے تو ایک بابا جی تھے تو ان کے پاس ہر وقت کتے ان کے پاس بیٹھے رہتے تھے, کتے انہوں نے بڑے پائے ہوتے تھے. اگر کوئی آدمی کو کھانے پینے کی چیز دیتے تھے وہ کچھ نہیں کھاتے تھے, کتوں کو کھلا دیتے تھے, اور ان کے ہاتھوں کے ناخن بھی ان کے ہاتھوں میں خوب اگے ہوئے تھے, عجیب ان کی پوزیشن تھی, نہ میڈیسن کھاتے تھے تو
پتا نہیں جی. ظاہر ہے کہ یہ یا تو وہ کیا کہیں, اب آپ دیکھیں نا, ایک آدمی بے حسی کا عالم طاری ہو گیا یا جذب کا طاری ہو گیا, ہم کون ہوتے ہیں آئیڈینٹیفائی کرنے والے, ہمیں کیا پتا, وہ جانے ان کا اللہ جانے. دیکھیں نا, ہمیں اپنے آپ کو سنوارنا ہے, کون کیا کر رہا ہے, کیسا کر رہا ہے, یہ ساری چیزیں ہمارے زیر بحث نہیں آنی چاہیے. جی اور کوئی سوال؟
سورۃ فرقان کی آیت میں ہے کہ جب یہ کوئی جاہل مخاطب ہوتا ہے تو یہ اسے کہتے ہیں سلام.
جی ہاں, مطلب ہے اگر کسی بندے کی بات آپ کو نہیں سمجھ آ رہی تو اسے سلام کہیں, یعنی کہ بھائی تو اپنے کام سے لگا رہو, مجھے اپنے کام سے لگے رہنے دیں. ٹھیک ہے, آپ اس سے قطع نظر کریں, یعنی وہاں سے توجہ ہٹا لیں. یعنی دیکھیں نا, ایک چیز آپ دیکھ رہے ہیں اور آپ کی یا تو سمجھ میں آ رہی ہے یا نہیں آ رہی. اب ایک چیز سمجھ میں آ رہی ہے اور معلوم ہو رہا ہے کہ بھئی یہ بندہ रास्ता खोया बैठा है, जाहिल है, इसको मालूम नहीं। जाहिर है कि हमने कोई ठेका तो लिया नहीं कि हम जबरदस्ती उसे ठीक कर दें, ठीक है ना। तो यही करेंगे कि उसको सलाम कहेंगे, सलाम अलैकुम जी, आप अपने मजे करें जी, जो भी है ठीक है, आप अपनी फिक्र को उसके तज़किए में लगे रहें, उसको साफ करें, उसको पर्ज करें। ये जो हमारे सिलसिले में हजूर कलंदर बाब औलिया ने ये जो कमाल किया है, इजाज़ है उनका कि इतना बड़ा राज उन्होंने बाशगाफ कर दिया। या हय्यू या कय्यूम पढ़ें, अल्लाह की सिफत हयात और सिफत कयाम से आशना होकर साथ में तसव्वुर शेख का मुराकबा करते जाएं, खुद को डेवलप करने में लगे रहें, अल्लाह खुद सारे अलूम आप पे आश्कार करेगा। देखिए ना, मोटी सी बात है, कुरान को पढ़ना हमारा फ़र्ज है, कुरान को समझने की काविश करना हमारा फ़र्ज है, कुरान को समझाना अल्लाह की सवाब दीद है। आप कितना ज़ौक, कितना शौक और कितना शगफ रखते हैं कुरान की तफहीम का, अल्लाह उसके मुताबिक आपको नवाजता चला जाएगा। तो आपको क्या ज़रूरत पड़ी है किसी फालतू की बहस में उलझने की और फालतू के लोगों से, मतलब लोगों से फालतू की बहस करने की, अपनी एनर्जी क्यों ज़ाया करते हैं। खुद बात को समझने में लगे रहेंगे तो अल्लाह ज़रूर करम करेगा। जी जी, देखें जो सब्र करने वाले हैं, यानी जो जिद्दोजहद करने वाले हैं, कोशिश करने वाले हैं, सब्र का आप ये मफहूम लेना, वो अब वो जब जन्नत में वापस जाएंगे तो उन्हें कहा जाएगा सलाम सलाम कौलम मिर रब रहीम, ठीक है, उनके रहीम रब की तरफ से उन्हें सलाम कहा जाएगा। इसका ये मतलब नहीं है कि अल्लाह ने आपको सल्यूट कर रहे हैं, इसका ये मतलब सैल्यूटेशंस नहीं है, इसका मतलब है सलाम सलम से है, पूरा करो, यानी वो काम जो तुम अधूरा छोड़ के भागे थे यहाँ से, अब उसको पूरा करो, उस काम से लग जाओ। यानी देखे ना, इंसान को अल्लाह ने अपना नायब बनाया, उसको इल्मुल अस्मा अता किया, उसको कहा जन्नत में रह के ये काम करो, वो काम करने के बजाय वहाँ पे सहब का शिकार हो गया, बगावत कर बैठा, गलती कर बैठा, अल्लाह की नाफरमानी कर बैठा, उसको अल्लाह ने वहाँ से निकाल दिया कि दुनिया में जाओ और जाके पहले ये अपना शैतान से खेल के उसको हरा के दिखाओ, अगर तुमने हरा लिया वापस आ जाओगे। जाहिर है कि अब जब वो वापस गया तो उसको क्या कहा जाएगा कि भाई जो काम तुम छोड़ के भागे थे अब उसे पूरा करो। लेकिन शर्त यह है ना कि पहले आप वहां पहुंचे तो सही। अब देखे ना, हम सब चाहते तो हैं कि जन्नत में जाएं, लेकिन हमें पता ही नहीं है जन्नत है क्या, हमें पता ही नहीं है कि वो उस कैफियत को हम कैसे हासिल कर सकते हैं। तो जब वो कैफियत सामने आएगी तो क्या होगा, हम उसको आइडेंटिफाई नहीं कर सकेंगे। ये देखें, दुनिया में मैं आपको मिसाल दे देता हूँ, कई दफ़ा ये हुआ है, हम लोग सारी जिंदगी सुकून के लिए तड़पते हैं। अच्छा, अल्लाह करम करता है, जब सुकून हासिल हो जाए तो हम कहते हैं क्या यार, मुझे तो कोई ख्याल ही नहीं आ रहा, पता नहीं क्या हो गया मुझे, हैं, आपको तो बेसकूनी चाहिए। आप कहते हैं क्या सन्नाटा छा गया है। गौर करें, अल्लाह रब्बे करीम आपके जेन को शांत कर देते हैं, आप कहते हैं सन्नाटा छा गया। गोया हमें मालूम ही नहीं है कि सुकून चीज क्या है। आप देखें ना, कि हम चाहते सुकून है और काम सारे वो करते हैं जिनका नतीजा बेसकूनी है। अब आप मिसाल देखें, हजूर मुर्शिद करीम ने एक मिसाल दी कि इंसान सुकून मांगता है और कीमत लगाता है उस जगह की जो इंतहाई पुरशोर हो, पुर हंगाम हो, जहाँ हर वक्त हंगामा हो। कहीं सुकून वाली जगह मिल जाए तो कहते हैं यहाँ क्या सन्नाटा छाया हुआ है, यहाँ तो रौनक ही नहीं है। और करें तो हमारे तो मयार ही भाई कुछ और हैं। जब हमें जन्नत से आगही नहीं तो हम जन्नत में चले कैसे जाएंगे, और चले जाएंगे तो वहां जाके काम कैसे पूरे करेंगे।
सर तो क्या ये जन्नत और दोजख एक फीलिंग है?
अल्लाह रब्बे करीम ने इरशाद फरमाया, सुन लीजिए, अल्लाह रब्बे करीम ने कहा है वह मादरा का मा इलीन, तुम्हें क्या मालूम आला दर्जात क्या है। जन्नत आला दर्जे कोई कहेंगे ना, किताबुल मरकूम। फिर फरमाया कि मादरा का मा सिजीन, सिजीन क्या है, सिजन कैद खाना घुटन, क्या है किताबुल मरकूम। किताबुल मरकूम क्या है, मेरे और आपके करतूत, मेरे और आपने जो भी काम किए उनके नताइज का नाम है किताबुल मरकूम। मेरे एक काम का नतीजा अच्छा है, मैं खुश हुआ, मैंने एग्जॉल्टेड फील किया। एग्जॉल्टेशन को कहा इलीन, और मैं काम करके पछताया, घुटन महसूस की, तो ये सिज्जीन हो गया। तो ये जो कैफियतें रिकॉर्ड हो गई इन्हीं का डिस्प्ले आगे जाके होगा। इन्हीं कैफियतों को अल्लाह रब्बे करीम ने इलीन के दर्जात में जन्नत को भी बताया। जन्नत का मतलब लुगवी मतलब तो बाग है। अब बाग में जाकर आपको कैसा फील होता है, और सिजन यानी कैद खाने में जाके कैसा फील होता है। जाहिर है बाग में जाके खुलेपन का एहसास होता है, एक इंशराह की कैफियत होती है, खुशी की कैफियत होती है। आप उछलते हैं, कूदते हैं, भागते हैं, दौड़ते हैं, खेलते हैं, इंजॉय करते हैं। और सिजन में क्या होता है, पछतावा होता है, घुटन होती है। तो ये जन्नत और जहन्नम असल में जहीम कहते हैं रुके रहने को। जब इंसान की सोचें रुक जाएंगी, वो आगे नहीं चल रहा, सिस्टम में काम ही नहीं कर रहा, तो जहीम हो गया। जहन्नम कहते हैं जहां पे आपको तकलीफ होगी, ऐसी कैफियत जिनमें तकलीफ है, जिनमें पछतावा है, उनको जहन्नम कहा है। तो ये हमने इसकी बुनियाद यहां इस दुनिया में रखनी है खुद अपने आमाल से। अगर मैं दुनिया में अल्लाह के किए को एंजॉय करना सीख गया तो मैं कहां हुआ, मैं दुनिया में भी जन्नत में हुआ, और यही जन्नत फिर मेरे साथ जाएगी। अगर आप दुनिया में परेशान हैं तो ये परेशानी की कैफियत साथ गई, तो ये क्या हुई, यही जहन्नम हुई। देखे ना, अगर मैं अल्लाह के किए को इंजॉय करने की पॉलिसी पे कारबंद हो जाऊं क्या होगा। और करें जरा इस छोटे से जुमले में कि अल्लाह के किए को इंजॉय करना है, जाहिर है कि मैं अल्लाह का जहन अपना लूंगा, मैं हर बात को उस तरह देखूंगा जिस तरह अल्लाह दिखाना चाह रहा है। एक दफा मजे की बात सुन रखें, मैंने ये जुमला कहा कि भी अल्लाह के किए को एंजॉय करें, जिन साहब से मैं कह रहा था उन्होंने आगे बड़े अजीब से लहजे में कहा, मुझे क्या पता अल्लाह क्या चाहता है, अल्लाह क्या कर रहा है। मैंने उनसे अर्ज किया कि आपका सांस चल रहा है, आप सांस ले रहे हैं, ये सांस आपको कौन दिला रहा है, भाई अल्लाह ही दिला रहा है ना। अगर आप इस सांस को लेते हुए इसे इंजॉय करें, क्या करें, इंजॉय करें, तो आप कैसी कैफियत में होंगे। वाला हाजल कयास, ہر وہ کام جو اللہ کروا رہا ہے آپ اس کو انجوائے کر کے کریں. اللہ سلا رہا ہے آپ خوشی خوشی سو جائیں, اللہ اٹھا رہا ہے آپ اٹھ جائیں. ٹھیک ہو گیا؟
شروع سے یہ بتایا گیا ہے کہ ادھر جنت ہوگی اس میں باغ ہوگے, ادھر دوزخ ہوگی اس میں آگ جل رہی ہوگی, اس میں جنتی روٹیوں سے پوچھیں گے کہ تم لوگ ایسے ہو اور وہ کہیں گے تم لوگ بڑے مزے میں ہو. تو میں جہاں تک سوچتی ہوں مجھے لگتا ہے کہ وہ ایک ہی جگہ نہیں ہوگی, آمنے سامنے نہیں ہوگی, ایک ہی جگہ میں رہتے ہوں گے. وہ اپنے اعمال کے طور پہ ان کو کھانا بھی وہ دور اور اس طرح کا لگے گا, اور وہ جو ہے جنتی ان کو ہر چیز میں یعنی خوشی اور اچھی چیز نظر آئے گی.
ماشاء اللہ, بالکل بالکل ایسا ہو سکتا ہے. دیکھیں نا, ہر بندہ آپ ایک کمرے میں بیٹھے ہیں, ایک بندہ بہت خوش ہے, دوسرا بندہ بڑا ہی خفا ہے, ایک بندے کو کھانا مزہ دے رہا ہے, دوسرے کو وہی کھانا چبھ رہا ہے. ہاں یا نہیں؟ وہی کھانا وہی کمرہ, لیکن ایک بندہ خوش ہو رہا ہے دوسرا بندہ رو رہا ہے. ایک ہی جیسے حالات ہیں نا. اب فقیری میں یہی تربیت دی جاتی ہے کہ بھی ہر حال میں خوش رہنا ہے. اس کے پاس پیسے وافر ہوں تب بھی وہ خوش ہے, اس کے پاس نہیں ہے وہ تب بھی خوش ہے, وہ چٹنی سے روٹی کھا رہا ہے تب بھی خوش ہے, وہ پلاؤ کھا رہا ہے تب بھی اتنا ہی خوش ہے. ایک بندہ چٹنی سے روٹی کھا رہا ہے رو رہا ہے, وہ پلاؤ کھا رہا ہے وہ بھی رو رہا ہے, یہ نہیں ہوا تو وہ نہیں ہوا, تو یہ نہیں ہوا تو وہ نہیں ہوا. تو بات تو وہی ہے, آپ نے بالکل صحیح فرمایا کہ سارے اپنے اپنے کیے کا بھگتان بھگتیں گے نا. اپنے اپنے ذہن سے انجوائے کریں گے یا روئیں گے. بھائی اگر ذہن بنا ہوا ہے انجوائے کرنے والا تو آپ ہر چیز کو انجوائے کریں گے, اگر ذہن بنا ہوا ہے رونے پیٹنے والا تو ہر چیز پہ روئیں پیٹیں گے. دیکھیں نا, آپ غور کریں, قرآن کی تعلیمات میں منع ہے نا شکوا نہیں کرنا, شکایتیں نہیں کرنا, چغلی نہیں کرنا, بری بات کا تذکرہ نہیں کرنا. ٹھیک ہو گیا؟
جی سر, بہت شکریہ.
اسی طرح یہ ایک آیت ہے, قولوا للناس حسنا, ہم نے ترجمہ کر دیا لوگوں کے بارے میں اچھا بولو. اب کیا ہوا کہ ہم لوگوں کے بارے میں اچھی باتیں, اچھے جملے تراش رہے ہیں, گھڑ رہے ہیں. نہیں, اللہ نے کہا ہے لوگوں کے بارے میں اچھا بولو. قولوا للناس حسنا, لوگوں کے لیے اچھا بولو. غور کریں, یعنی کہ جب آپ برائی کا تذکرہ ہی نہیں کریں گے, اچھا ہی بولیں گے, تو کیا ہوا, پازیٹیو تھنکنگ ہو گئی کہ نہیں ہو گئی؟ لیکن ہمارے ہاں کیا ہے, ہم ڈھونڈ کے خامی ڈھونڈتے ہیں, ڈھونڈ کے نکالتے ہیں خامیاں.
جی سر, اور جب کہنا کہ نہیں یہ بات ہے ایسے نہیں بولنا چاہیے, تو آگے سے ہم اکثر کہتے ہیں نہیں ہم تو تبصرہ کر رہے ہیں.
ہاں, اندازہ کریں. اللہ نے منع کیا ہے کہ بھی بری بات کا تذکرہ نہیں کرنا. یہ قرآن کی آیت ہے کہ بری بات کا تذکرہ نہ کریں. یہاں پہ آپ پورا میڈیا دیکھ لیں, یلو جرنلزم, سوائے بری باتوں کے تذکرے کے ہے ہی کچھ نہیں. ایک بات کا خیال آ رہا ہے, دیکھیں نا, اب ہمیں پتہ ہے کہ کارٹون جو ہیں یہ سب جھوٹ ہوتے ہیں, پتہ ہے نا. لیکن ہم بچوں کو کیا دکھاتے ہیں, انہیں کارٹون لگا دو. کیوں, ہم انہیں کارٹون بنانا چاہتے ہیں نا, اس لیے. غور کریں بھائی, پتا ہے کہ جھوٹ ہے, لیکن کیا سلیقے سے وہ جھوٹ کا پرچار ہو رہا ہے, اور ہم بیٹھے بڑے انہماک سے گھنٹوں دیکھ رہے ہیں. بچوں کو بھی لگا دیا, نتیجہ ان کی جڑوں میں جھوٹ کا پانی پھر گیا. اب آپ توقع کر رہے ہیں کہ یہ سچ بولے، اندازہ کر لیجئے. یعنی بالفاظ دیگر ہمارے سارے کام جو ہیں وہ اللہ کی تعلیمات کے خلاف ہیں، لیکن ہم اسی میں الجھے ہوئے ہیں، اللہ معاف کرے. ٹھیک ہو گیا جی؟
جی سر.
کافی ہے یا اور کسی نے کچھ پوچھنا ہے؟ چلیں پھر، رہتی ہے بات. اللہ آپ کو سب کو بہت خوش رکھے جی. اللہ حافظ.